यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यसै वर्ष सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी कार्तिक र मंगिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग। विद्युतीय मतदान यन्त्रको प्रबन्ध गर्न सरकारलाई आयोगको आग्रह। ढुंगा गिटी उत्खनन सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। विभिन्न माग राखी मध्य प्रदेशको कृषि मन्त्रालयमा किसानहरूद्वारा धरना। र हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको 25 वर्ष पूरा।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम। राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। संसद दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्ने भएकाले समयमै निर्वाचन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री देउवाले संघीय शासन प्रणालीलाई बलियो बनाउँदै मुलुकलाई विकासको गतिमा अगाडि बढ़ाउनु पर्ने उल्लेख गर्नुभयो।
पनि राजनीतिभन्दा माथि उठेर यो संस्थाले सम्पूर्ण प्रवर्तन शासन प्रणालीको विकास सुदृढीकरणका लागि संसद तथा नेपाल सरकारलाई विभिन्न महत्वपूर्ण सुझाव सल्लाह प्रदान गर्न तयार रहेको छ। साथै अनुभवी सांसदहरूको विचार तथा ज्ञानलाई समाजमा सम्प्रेषित गर्न रहेको मञ्चले साझा सौराठीको चौतारीको रूपमा कार्य गर्दै आएको छ। यसका लागि संसद मञ्चलाई धन्यवाद दिँदै मञ्चका कार्यक्रममा अझै सक्रियतापूर्वक जनताभन्दा राष्ट्रिय मुद्दा पद
प्रधानमन्त्री देउवाले जनप्रतिनिधिले जनता र राष्ट्रको सर्वोपरि हितका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री झरनाथ खनालले संसद जनता तथा राष्ट्रको आवाज उठाउने थलो भएकाले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसदलाई सुरक्षित तथा सम्मानपूर्वक रूपमा सुचारू गर्नुपर्ने बताउनुभयो। संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेम्बाङले संसद अवरूद्ध हुने कारणबारे अध्ययन र छलफल गर्नुपर्ने बताउँदै सरकारका काम कार्यवाहीबारे संसदमा प्रश्न उठेपछि त्यसको छानबिन हुनुपर्ने उल्लेख गर्नुभयो। त्यस्तै नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनैतिक स्थिरता, सामाजिक न्याय, आर्थिक विकास, सुशासन, भ्रष्टाचार मुक्त समाज निर्माणमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले संसदलाई बढ़ीभन्दा बढ़ी सक्रिय बनाई अध्यादेशबाट मुलुक चलाउनु पर्ने अवस्था आउन दिन नहुने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी कार्तिक र मक्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग लागेको बताउनु भएको छ। गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीय स्तरको समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनमा बाध्यतावश सुरक्षाका कारणले मतगणनामा तारबार लगाउनु परेको उल्लेख गर्नुभयो। आयोगले स्थानीय तह निर्वाचनबारे 7 वटै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ। यसैबीच निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गर्न सरकारलाई आग्रह गरेको छ। निर्वाचन सम्बन्धी कानूनमा भएको कार्यालयको व्यवस्था समेतका आधारमा विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न आयोगले गठन गरेको समितिबाट प्राप्त प्रतिवेदनका आधारमा गृह मन्त्रालय मार्फत सरकारलाई आग्रह गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अरियालले विज्ञप्ति जारी गरी स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको जानकारी दिनुभयो। सभामुख अग्निप्रसाद सापकोटाले नेपाल असंलग्न आन्दोलनका सिद्धान्तप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। अजरबैजानको राजधानी बाकुमा हिजोदेखि शुरू भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अंगका रूपमा समेटेको उल्लेख गर्नुभयो। उहाँले असंलग्न आन्दोलनका मूल्य मान्यता र सिद्धान्तलाई बलियो बनाउन असंलग्न आन्दोलन संसदीय सञ्जाल कोसे ढुङ्गा साबित भएको र त्यसले आन्दोलनभित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको पनि बताउनुभयो। सर्वोच्च अदालतले ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालको संयुक्त इजलासले हिजो ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 संशोधन गर्ने मन्त्री परिषदको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। आदेशमा सरकारको सो निर्णयले शिक्षण र स्वास्थ्य संस्था धार्मिक सांस्कृतिक पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकाय अन्तर्राष्ट्रिय सीमा वन क्षेत्र घना बस्ती हाइटेन्सन लाइनको अझ नजिक ढुङ्गा गिटी र बालुवा उत्खनन गर्न मिल्ने गरी संशोधन गरिएको र सिमसार क्षेत्रलाई समेत समावेश गरिएकाले अपूरणीय क्षति पुग्ने उल्लेख छ। वातावरण कानून समाज नेपालका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई सरकारको उक्त संशोधन गर्ने निर्णय विरूद्ध रिट निवेदन दायर गर्नुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चलचित्र क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय चलचित्र विकास बोर्डको 22 वार्षिक उत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले चलचित्र क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न चलचित्र विकास बोर्डलाई समय अनुकूल अगाडि बढ़ाउन सरकार तयार रहेको बताउनुभयो।
विस्तार संसार कोविडबाट मुक्त हुँदैछ, हाम्रो समाज पनि कोविडबाट मुक्त हुँदैछ। अबका दिनमा अहिलेको चुनौती अनुसार यो क्षेत्रलाई कसरी अवसरको रूपमा परिणत गर्न सकिन्छ त्यस बारेमा पनि हामीले छलफल गरौं र विकास बोर्डलाई त्यस अनुसार समयानुकूल रूपले अगाडि बढ़ाउ। त्यसका निमित्त यो सरकार सधैं तपाईहरूको साथमा छ।
मन्त्री कार्कीले सामाजिक जागरण ल्याउने कलाकार र सर्जक राष्ट्रका गौरव भएको बताउँदै कलाकारले दिएको योगदानलाई समाजमा विशिष्ट रूपमा दिन सबै हातेमालो गरेर अगाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री कार्कीले कलाकार समाजको प्रेरणाको स्रोत भएकाले कलाकारले राज्यले विशेष सम्मान कलाकारलाई दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कतारका लागि डाक्टर नरेश विक्रम ढकाल, चीनका लागि विष्णु पुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि कैलाश राज पोखरेल र इजरायलका लागि नवनियुक्त राजदूत कान्ता रिजालले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा उहाँहरूले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री देउवाको भारत भ्रमण र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याएको बताउनुभयो। साथै भेटमा राजदूत श्रीवास्तवले भारत नेपाल सम्बन्धलाई अझ सुमधुर बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राष्ट्रिय समाचार समितिका नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गर्नुभएको भेटका अवसरमा प्रधानमन्त्री देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्य तथ्य र आधिकारिक समाचार मार्फत आम जनतालाई सुसूचित गराउने दायित्व वहन गर्न सुझाव दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। नेपाली कंग्रेस केन्द्रीय कार्य समितिको बैठक यही असार 27 गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो 1 बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा लगायत विविध विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवका आयोजना निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढ़ाउने बताउनु भएको छ। निजगढ़ सार्वजनिक सरोकार समिति र निजगढ़ स्वतन्त्र युवा विद्यार्थीको रिले अनशनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनालाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताउनुभयो। उहाँले अदालतको सम्मान गर्दै राष्ट्रको गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो। पाँच बुदाको माग अघि सार्दै किसानहरू मध्य प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा हिजोदेखि धरनामा बसेका छन्। किसानले धरनामा बस्नु अघि लेखा तथा खाद्य सुरक्षा महाशाखामा तालाबन्दी समेत गरेका छन्। उनीहरू अदालतको आदेश अनुसार शीत भण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल खाद्य बिउ बिजन उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवामा सुविधा र विभिन्न योजना एकरूपता गरी किसानको हकित सुनिश्चितता हुनुपर्ने, शीत भण्डारको बाँकी काम गर्नका लागि आदेश हुनुपर्ने र प्राकृतिक तथा विभिन्न कारणले विभिन्न बालीमा भएको क्षतिको क्षतिपूर्ति हुनुपर्ने मागसहित धरनामा बसेका हुन्। चितवनमा बाढ़ी पहिरोबाट करिब 50,500 घर परिवार जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समिति चितवनको तथ्याङ्कमा उल्लेख छ। नारायणी र राप्ती नदीमा पानीको बहाव बढ़दो क्रममा रहेका कारण बाढ़ी र पहिरोको खतरा अझै बढ़ेकाले सतर्कता अप्नाउन चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले आग्रह गर्नुभएको छ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2079-80 लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको हिजो बसेको बैठकमा सभामुख सानु कुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिग्राम जमकटेललाई बजेट सम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएपछि बजेट बहुमतले पारित भएको हो। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल 70,93,00,00,000 रूपियाँको अनुमानित बजेट प्रस्तुत गरेको थियो। बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक 2079-80 पनि पारित गरेको छ। काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका 11 अपाङ्ग बाल अस्पतालको कर्मचारी चढ़ेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 38 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवड़ाले दुर्घटनामा परि एक महिलाको निधन भएको बताउनुभयो। घाइतेहरूको शिर मेमोरियल अस्पताल बनेपा, धुलीखेल अस्पताल धुलीखेल, भूमि अस्पताल बनेपा र अपाङ्ग बाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रदेश नम्बर 1 का पहाड़ी जिल्लाहरूमा संचालनमा रहेका होमस्टे पछिल्लो समय आय आर्जनको राम्रो स्रोत बनेका छन्। पर्यटकलाई लक्षित गरेर ठूलठूला स्टार होटल निर्माण भए पनि खान र बस्नका लागि होमस्टे नै धेरैजसो पर्यटकको रोजाईमा पर्ने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
इलामको श्री अन्तुमा सूर्योदयको दृश्य अवलोकन गर्न तथा चिसो खानाका लागि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्दछन्। मौलिक तथा अर्ग्यानिक खानपान तथा पाहुनालाई गरिने सम्मान र व्यवहारका कारण होमस्टे व्यवसाय फस्टाउँदै गएको हो। होमस्टेले गाउँको पर्यटक क्षेत्रको विकास गर्नुका साथै रोजगारी सृजना गरेको होमस्टे एसोसिएशनका उपाध्यक्ष एकराज घिमिरेको भनाइ छ।
होमस्टे धेरै प्रभावकारी छ, यसले गाउँ गाउँको पर्यटनको विकास गरेका छ र विशेष गरी महिलाहरूलाई राम्रो रोजगारी सृजना गरे परेको छ। कार्तिक र मङ्सिरको दिनहरू पुसको दिनहरू भनेको अढाई तीन महिना जति चाहिँ हामीहरूको लगभग सबै होमस्टेहरू प्याक रहन्छन्।
यसै गरी विश्वकै पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत धनकुटा जिल्लाको नाम्जे बजारमा 19 घर होमस्टे दर्ता भएका छन्। भेटारबाट केही उत्तरमा रहेको नाम्जेमा 2070 सालदेखि विधिवत रूपमा होमस्टे सञ्चालनमा आएको हो। होमस्टे प्रति पर्यटकको आकर्षण बढेको नाम्चे ढुङ्गे सामुदायिक होमस्टेका अध्यक्ष अनिल कुमार राणाको भनाइ छ।
गाउँले वातावरणमा, गाउँले परिवेशमा र अर्ग्यानिक सागसब्जी गाउँको अब खानपिनको लागि पर्यटकहरू निकै नै आकर्षित भएको छ। शुक्रबार र शनिबार चाहिँ 150-300 पाहुनाहरू आएको हुन्छ हप्तामा चाहिँ। होमस्टे सञ्चालन हुनु भन्न अगाडि र अहिले धेरै आर्थिक सुधार आएको मैले बुझिएछ।
होमस्टेमा आउने पाहुनाका कारण सो क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्नुका साथै सरसफाईमा समेत आफूहरू जागरूक भएको उहाँको भनाइ छ।
होमस्टेमा आउने पाहुनाले सरसफाईदेखि लिएर सबै कुरामा उहाँहरूले सचेत गराउनु भएको छ। होमस्टेमा आउने पाहुनाहरूले गाउँको साग सब्जीहरू फलफुलहरू कोसिलोको रूपमा लिएर जाने हुन्छ। त्यसले गर्दाखेरि वरिपरि बस्तीहरूलाई पनि आय स्रोतको बाटोहरू खुलेको छ।
प्रदेश नम्बर 1 पर्यटन क्षेत्रको विकासका लागि तीनै तहको सरकारले पर्यटकीय स्थललाई व्यवस्थित गर्नुका साथै पर्यटकीय स्थलसम्म पुग्नका लागि सड़क तथा पुलहरू समेत निर्माण गरिरहेका छन्। यसै गरी कतिपय पालिकाहरूले पर्यटकका लागि आफ्नो क्षेत्रमा बहुजाति बहुसंस्कृति झल्कने खालका पार्कहरूको निर्माणको कामलाई समेत तीव्रता दिँदै आएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब के अन्तर्राष्ट्रिय समाचार। हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको 25 वर्ष पूरा भएको छ। आज हुने विशेष समारोहमा भाग लिन चीनिया राष्ट्रपति शी जिनपिङ हङकङ पुग्नु भएको छ। हङकङ चीनलाई फिर्ता भएको 25 वर्ष पूरा भएको अवसरमा शहरभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिएका संचार माध्यमहरूले उल्लेख गरेका छन्। 900 वर्षका लागि चीनबाट भाड़ामा लिएको हङकङ शहरलाई बेलायतले सन् 1997 फिर्ता गरेको थियो। श्रीलंकाको आर्थिक संकट सुधारका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले कोलम्बोमा 10 दिन श्रीलंकाली अधिकारीहरूसँग छलफल गरेको छ। आईएमएफ विस्तारित कोष सुविधाद्वारा समर्थन गरिने आर्थिक नीति र सुधारका बारेमा श्रीलंकाली अधिकारीसँग छलफल गर्न आईएमएफ प्रतिनिधि टोली गत 10 दिनदेखि श्रीलंकामा रहेका थिए। कार्यक्रमपछि यस कठिन समयमा श्रीलंकालाई सहयोग गर्ने आईएमएफले वक्तव्य जारी गरी प्रतिबद्धता जनाएको छ। आईएमएफले राजस्वको न्यून स्तरलाई ध्यानमा राख्दै दूरगामी कर सुधारको तत्काल आवश्यकता पर्ने सुझाव दिएको छ। मुद्रास्फीतिको बढ़दो स्तरलाई समावेश गर्ने, भुक्तानीको दबावको गम्भीर सन्तुलन समाधान गर्ने, भ्रष्टाचार कम गर्ने र आर्थिक वृद्धि बढ़ाउने खालका सुधारका कामहरू शुरू गर्ने अन्य चुनौतीहरू समावेश छन्। स्वतन्त्रतापछिको सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले आफ्नो अर्थव्यवस्थालाई सुधार गर्न आईएमएफ राहत प्याकेजका लागि यसअघि नै आफ्ना प्रस्ताव पेश गरेको थियो। फिलिपिन्समा नवनिर्वाचित राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनिठारले राष्ट्रपति पदको शपथ लिनुभएको छ। उहाँले वर्तमान राष्ट्रपति रोड्रिगो टुरेडलाई विस्थापन गरी राष्ट्रपति कार्यकाल शुरू गर्नुभएको छ। फिलिपिन्समा मार्कोस परिवार 36 वर्षपछि राजनीतिमा पुनः उदाएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको बजेटमा विकास निर्माणमा विनियोजित कुल बजेटको 40% मात्रै खर्च भएको छ। आर्थिक वर्ष सकिन 2 हप्ता मात्र बाँकी रहँदा असार 15 गतेसम्म विकास निर्माणको काममा कुल विनियोजित बजेट मध्ये 40% मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। असारको 15 गतेसम्म पुँजीगततर्फ कुल 1,51,09,00,00,000 मात्रै खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षमा 3,78,09,00,00,000 बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक महिना 10% दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य रहे पनि त्यो लक्ष्य अनुसारको काम हुन नसकेको देखिएको छ। सरकारको कुल खर्च भने करिब 68% बराबर भएको छ। कुल 16,32,82,92,00,000 बराबर खर्च गर्ने लक्ष्य राखिएकोमा हालसम्म 11,09,37,32,00,000 बराबर खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारको खर्च मध्ये सबैभन्दा बढ़ी खर्च चालुतर्फ 81.38% भएको देखिएको छ। त्यस्तै वित्तीय व्यवस्थातर्फ 48.24% खर्च भएको छ। यसै अवधिमा सरकारले 9,70,45,00,00,000 बराबर राजस्व संकलन गरेको पाइएको छ। यो कुल लक्ष्यको 82.2% रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टीआईए भएर थप 2 अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले असार 17 जुलाई 1 र श्रीलंकाको श्रीलंकन एयरलाइन्सले आगामी असार 22 जुलाई 6 देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ। थाई स्माइलले काठमाडौँ विमानस्थलबाट पहिलो पटक नियमित उडान शुरू गर्न लागेको हो भने श्रीलंकन एयरलाइन्सले कोविड 19 महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो। लुम्बिनी प्रदेशमा अहिलेसम्म 32% रोपाई भएको छ। किसानले धान रोप्ने समयमा पर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुँदा मध्य असारसम्ममा पनि रोपाई गर्न ढिलाइ भएको हो। गत वर्ष यसै अवधिमा लुम्बिनी प्रदेशभरिमा झण्डै 46% धान रोपाई भइसकेको थियो। लुम्बिनी प्रदेशमा 3,20,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ। उता सुदूरपश्चिम प्रदेशमा हालसम्म 43% धान रोपाई सम्पन्न भएको बताइएको छ। सुदूरपश्चिम प्रदेशमा 1,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
सुरेन्द्र मणि त्रिपाठी अब खेल समाचार।
रोयल नेपाल गल्फ क्लबको आयोजनामा पहिलो महिला खुला गल्फ प्रतियोगिता यसै साता हुने भएको छ। यही असार 18 गते हुने एक दिने उक्त प्रतियोगिताको खेल एयरपोर्ट स्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा हुनेछ। प्रतियोगितामा 50 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहने आयोजक एवं नेपालको पहिलो नम्बरकी महिला गल्फर प्रतिमा शेर्पाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा पोखरा, धरान र काठमाडौँका महिला गल्फर सहभागी हुनेछन्। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ। सिनियर खेलाड़ीले 18 होल खेल्नेछन् भने जुनियर खेलाड़ीले 9 होलमा खेल्नेछन्। जुनियरको उमेर समूह भने 8 देखि 16 वर्षसम्मको हुनेछ। प्रतियोगिताको सिनियर तर्फका विजेता खेलाड़ीले ट्रफी सहित स्कूटर पुरस्कार पाउनेछन्। उक्त प्रतियोगिताको विजेता खेलाड़ीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ। नेपालमा महिला गल्फ खेलाड़ीको उत्पादन र महिलालाई गल्फ क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताको संचार संयोजक सरिता श्री गेवालीले जानकारी दिनुभयो। झापामा पहिलो पटक राष्ट्रिय स्तरको रिङ रेसलिङ प्रतियोगिता हुने भएको छ। 71 मदन भण्डारी जयन्तीका अवसरमा 4 राष्ट्रिय रिङ रेसलिङ च्याम्पियनशीप झापामा हुने भएको हो। मदन भण्डारी स्पोर्ट्स एकाडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेसलिङ संघको संयोजनमा यही असार 18 गते शनिबार हुने भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगितामा विभिन्न 5 विधामा खेलाड़ीलाई पुरस्कृत गरिनेछ। झापाको केरखा स्थित शहीद धर्मभक्त माबीमा हुने प्रतियोगितामा हेभीवेट च्याम्पियनले नगद 1,25,000, हार्डकोरको विजेताले नगद 1,00,000, मिडिल वेट तर्फको विजेताले नगद 95,000, लाइट वेट च्याम्पियनले नगद 60,000, ट्याग टीम विजेताले नगद 75,000 र महिला तर्फको च्याम्पियनले नगद 70,000 प्राप्त गर्ने महासचिव श्रेष्ठले बताउनुभयो। प्रतियोगितामा नुवाकोटे टाइगर, डेभिड चट्टान साइन, योङ स्याडी, टुप्पी ग्याङ्गे, जोन सीजे वर्ल्ड, बाका तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबोट लगायतका नेपालका प्रख्यात रेसलरहरूको भिडन्त हुनेछ।
रमेश टमाटर अब मौसम। आज देशभर सामान्य बदली हुने र धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भारे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन यसै वर्ष सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। आगामी कार्तिक र मक्सिरभित्र संघ र प्रदेशको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग विद्युतीय मतदान यन्त्रको प्रबन्ध गर्न सरकारलाई आयोगको आग्रह। ढुङ्गा गिटी उत्खनन सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको आदेश। विभिन्न माग राखी मध्य प्रदेशको कृषि मन्त्रालयमा किसानहरूद्वारा धरना र हङकङ बेलायती शासनबाट चीनलाई फिर्ता भएको 25 वर्ष पूरा। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।